कोई मुकाबला नहीं था स्पिरिचुअलिटी पॉइंट ऑफ व्यू से, इखलाक पॉइंट ऑफ व्यू से और पर्सनैलिटी पॉइंट ऑफ व्यू से सहाबाए कराम से. ये तो कंपैरिजन अल्लाह ताला ने यहाँ पर तनासुब के सिलसिले जो हैं वो रखे हैं. आप सल्लल्लाहु अलैहि वसल्लम आए और हक कम्प्लीटली वाजे हो गया, इसलिए कि आपके पास तंजील की पावर थी, कुरान था आपके पास, जा अल हक वजाहक अल बातिल. ये कुरान आया ही है ताकि ये हक को वाजे कर दे, गालिब कर दे और ये बातिल को मिटा दे. और यही चीज आप सल्लल्लाहु अलैहि वसल्लम के लिए और कुरान के लिए भी कही गई, वल्लाहु मुतिम्मु नूरिही, कुरान में आता है. अल्लाह अपना नूर मुकम्मल करके रहेगा. तो जो मुकाम अल्लाह ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दिया है वो आपके अपने किरदार प्लस कुरान की तंजील की वजह से था. ऐसा कोई इंसान और नहीं हो सकता, इसलिए कि कुरान किसी और पर नाजिल नहीं हो सकता है. जो आपका मुकाम था उसके साथ किसी का कोई कंपैरिजन नहीं है. अल्लाह के रसूल इस दुनिया से जा चुके हैं, बिल्कुल जैसे सूरज अपना एक डिटर्मिंड कोर्स खत्म कर लेगा, लेकिन क्या अब कायनात में, माशरों में, दुनिया में मुस्तकिल अंधेरा रहेगा? अगर सूरज नहीं होता रात में तो रोशनी के लिए क्या होता है? चांद. अगर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अपनी मुद्दत, अपना लिमिटेड टाइम पूरा करके जा चुके हैं, तो स्पिरिचुअल एस्पेक्ट में आपके उम्मती, आपके फॉलोअर्स, मोमिनीन इस मुसलमान उम्मत के मौजूद हैं, जिनकी रोशनी से इंशाल्लाह ये उम्मत फायदा उठाती रहेगी. हाँ, फेजेस आएंगे, लेकिन जो भी ईमान वाला, जो भी मोमिन हबलुल्लाह से जुड़ा रहेगा, उसी नूर को थामा रहेगा जिस नूर को रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल किया गया था, तो इंशाल्लाह वो अपने लिए और उम्मत के लिए फायदा मंद रहेगा. याद है हमने सूरत यासीन के शुरू में पढ़ा था, इन्ना का लामिनल मुरसलीन अला सिरात मुस्तकीम, और आपसे कहा था अला सिरात मुस्तकीम में एम्बिग्विटी है, इबहाम है, इट्स ओपन स्टेटमेंट. कौन है सिरात मुस्तकीम पर? उसमें सब आ जाते हैं. तमाम रसूल जिनमें से रसूल अल्लाह को भेजा गया वो सिरात मुस्तकीम पर थे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम सिरात मुस्तकीम पर हैं, आपके जितने फॉलोअर्स होंगे रहती दुनिया तक, जो हबलुल्लाह को थामे रहेंगे, जो तंजील अल अजीज रहीम को थामे रहेंगे, वो सब के सब अला सिरात मुस्तकीम पर रहेंगे. यही कॉन्सेप्ट यहां पर दिया गया है. सूरज और चांद की मिसालों से समझो, और सूरज और चांद में तो हमारे लिए और बड़ी मिसालें मौजूद हैं. हमारे लिए जो पावरफुल टाइम मैनेजमेंट टूल्स हैं, एक है घड़ी और एक है कैलेंडर, और दोनों चांद और सूरज से मिल जाते हैं. सूरज से आप क्या देखते हैं? नो, सूरज इज बेस्ड ऑन योर घड़ी. सूरज से आपकी नमाजों के औकात होते हैं ना. आप नमाज, सूरज कहाँ आएगा तो आप नमाज पढ़ेंगी, कौन सी कहाँ आएगा तो कौन सी पढ़ेंगी. लॉन्ग टर्म पर आप कैलेंडर कह सकते हैं, बट मेनली अगर आप दो मेन टाइम मैनेजमेंट टूल्स बनाते हैं, सो आर्ली कैलकुलेशन होती है सूरज से और आपकी मंथली कैलकुलेशन होती है चांद से. आपके महीनों का हिसाब, कुरान कहता है ना, अल्लाह ने तुम्हें ये चांद का घटना बढ़ना क्यों दिया है? ताकि तुम महीनों का हिसाब रख सको, सालों का हिसाब रख सको. अरब जो थे, जो पुराने जमाने के लोग होते थे, उनके पास तो घड़ियां नहीं होती थी, सो उनके कैलकुलेशंस चांद के साथ ही होते थे सारे के सारे. जब भी तो आप जानती हैं कि अरब ने नसी का कानून निकाल लिया था. नसी का कानून मालूम है ना, हर साल एक महीना खा जाते थे ताकि हज हमेशा अच्छे मौसम में आए. तो ये एक तरीक़ाकार अल्लाह ताला ने दिया है, एक निशानी दी है इस सूरज और चांद में, कि अल्लाह ने अपना अपना निज़ाम बनाया. ला शम्सु यम बगीलाहा अंतुद्रिक अल कमर का मतलब ये भी है कि घंटों का काम ये नहीं है कि महीनों की रिस्पॉन्सिबिलिटी पर आ जाएं, और महीनों का काम ये नहीं है कि वो घंटों की रिस्पॉन्सिबिलिटी पर आ जाएं. इसमें आपकी और मेरे लिए ये सबक भी है कि जैसे सूरज की अपनी वैल्यू, चांद की अपनी वैल्यू. देखो ना, दिन में अल्लाह की नाफरमानी करके अपना वक्त ज़ाया करना, ना रात में अल्लाह की नाफरमानी करके अपना वक्त ज़ाया करना. दिन और रात तुम्हारे टाइम के लिए बहुत अहम चीज़ है, और कोई उम्मती कभी भी नबी से आगे नहीं जा सकता. हमने इस आयत के शुरू में, यही वाली जो आयत आई थी ना, इसमें हमने पढ़ा था, जहां आया था वला लैलु साबिकुन नहार, रात दिन से सबकत नहीं ले जा सकती. और रात का जो कंपैरिजन है वो मोमिनीन से है, दिन का कंपैरिजन रसूल अल्लाह से है. क्यों आया वला लैलु साबिकुन नहार, रात दिन पर सबकत नहीं ले जा सकती. इसका मतलब यही है कि ना सहाबा और ना आपके बाद के फॉलोअर्स रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर हो सकते हैं. आगे आयत मुकम्मल हो रही है, वकुल्लुन फी फलकिन यस्बहून, हर कोई अपने ही दायरे में चल रहा है. अगेन इस लफ्ज के अंदर साइंटिफिक फिनोमेना भी है और पिछले अल्फाज जो इसी आयत में आए हैं हर एक का अपना रोल है. आप देखें कितनी खूबसूरती से आपको इसमें वो मफहूम नजर आ रहा है. वकुल्लुन फी फलकी यस्बहून, हर एक अपने अपने ऑर्बिट में चल रहा है. रसूल का अपना मुकाम, सहाबा का अपना मुकाम, बाद में आने वाले उम्मतियों का अपना मुकाम. हर एक अपनी रिस्पांसिबिलिटी को समझ ले. जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बहुत खूबसूरती से अपनी जिम्मेदारी अदा करके चले गए, और यकीनन आपने बहुत खूबसूरती से अपनी जिम्मेदारी अदा की, बेहतरीन तरीके से आपने पैगाम पहुंचाया, और आपने अपनी जान पर मुश्किलें उठाई, लेकिन आपने पैगाम को पहुंचाने के लिए उम्मतियों के लिए बेहतरीन मिसाल सेट कर दी. आपने हर तरह के सरकमस्टांसिस में यह बात बताई कि इंसान कभी भी अल्लाह से गाफिल ना हो. हम कहते हैं ना, आप सल्लल्लाहु अलैहि वसल्लम का ईमान कांस्टेंट था. क्यों कहते हैं? इसलिए कि आप पर गम आता था तो भी आप अल्लाह से वैसे ही जुड़े रहते थे, और आप पर खुशी आती थी तो भी आप अल्लाह से वैसे ही जुड़े रहते थे. जैसे सीरत निगार ये बात मेंशन करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी का सबसे बेहतरीन वक्त, जब आपका निकाह हजरत खदीजा रदी अल्लाह अन से हो चुका था, आपके पास औलाद थी और आपको माशरे में बड़ा इज्जत और मुकाम मिला हुआ था. कुरैश ने आपको सादिक और अमीन का टाइटल इन्हीं दिनों में दिया हुआ था. आपके पास तिजारत के लिए बेहतरीन ऑप्शन मौजूद थे. हजरत खदीजा कुरैश की इलीट खातून थी, और जब हजरत खदीजा से आपका निकाह हो गया तो आप एक तरह से रॉयल फैमिली के अंदर कुरैश की आ गए थे. ये आपका मुकाम था, इतनी लग्जरी थी, और हजरत खदीजा कैसी बीवी थी, नाउजुबिल्ला नैक करने वाली, आपकी और मेरे जैसी बेहतरीन बेहतरीन उनके अंदर सिफत थी, मिजाज शनास. वो औरत मर्द के लिए दुनिया की जन्नत है जो उसके लिए मिजाज शनास है, जो उसके मिजाज को एटीट्यूड को समझती है, जो उसके चाबी रखने के स्टाइल से समझ जाती है कि मूड कैसा है. बास बीवियों को पता चल जाता है ये चाबी जरा ज्यादा ऊंचाई से गिरी है या बहुत ही प्यार से रखी गई है. जब जरा ऊंचाई से गिरती है तो आपको अंदाजा हो जाता है या अल्लाह खैर कुछ गड़बड़ है मूड में मिजाज में. बास खवातीन कहती हैं हम चलने के अंदाज से, दरवाजा बंद करने के अंदाज से पहचान जाते हैं कि मूड कैसा है. बास लोग कहती हैं, खवातीन कहती हैं, हम ब्रीफकेस रखने के अंदाज से पहचान जाते हैं. दिस इज हाउ मिजाज शनास बीवी कैन वर्क. अपनी बेटियों को ये बात सिखाएं, और हम खुद बीवी होते हुए सीखेंगे तो बेटियों को सिखाएंगे ना. हमारी बेटियां क्या कहती हैं आजकल की, वो कहती हैं वो अपनी जिंदगी गुजारे, मैं अपनी जिंदगी गुजारू. हमारे तक था बस वो एक स्टाइल, और मुझे लगता है कैटेगरी जो हमारी अम्माओं ने हमारे अंदर किसी तरह से इंजेक्शन लगा लगा के ठोंक दी थी, पता नहीं कैसे ठोंकी थी. हमसे तो नहीं, हम अपनी बेटियों के अंदर ये चीज जा रही. आजकल की बच्चियां क्या कहती हैं, सो इसमें क्या फर्क पड़ता है, आयशा आंटी वो अपनी जिंदगी गुजारे, मैं अपनी जिंदगी गुजारूं, मैं अपनी फ्रेंड्स के साथ हैंग आउट करूं, वो अपनी फ्रेंड्स के साथ हैंग आउट करें. ऐसे गुजरती है शादीशुदा जिंदगी. मगर क्या यही माइंडसेट हमारी बहुत सी बच्चियों का बन रहा है या नहीं बन रहा? ये बन रहा है. ये वही माइंडसेट है जिसने वो प्ले कार्ड हाथ में पकड़ाया, अपना खाना खुद गर्म करो. अब शौहर हाथ, लड़की हाथ में पकड़े खड़े हो गए, उन्होंने हाथ में, अब मजाक बन गया ना. फिर एक इतना खूबसूरत रिश्ता जिसको अल्लाह ताला ने सुकून का जरिया बनाया था, वो मजाक का एक तर निवाला बन गया. अपना खाना खुद गर्म करो, ये स्लोगन माँ बेटी को कहती है. वो 18 साल की हो जाती है तो खाने गर्म कर करके हम खुद खिला रहे होते हैं. बेटी को कहे ना ये प्ले कार्ड पकड़ के घर में किचन में लगा दें बेटियों के लिए, अपना खाना खुद गर्म करो. बेटों के लिए भी लगा दें, अपना खाना बेटा खुद गर्म करो. ना बेटे को बोलेंगे ना बेटी को बोलेंगे, ले दे के बोलेंगे किसको, शोहर को बोलेंगे. जिसके लिए अगर आप खाना गर्म करेंगी तो इबादत है. शैतान ने कहां से नकब लगाया है, कहां से नकब लगाया शैतान ने. उसने कहा अपने कपड़े खुद इस्त्री करो, तो वो लड़के ने हाथ में प्ले कार्ड पकड़ लिया. उसने क्या कहा, जाके अपना डबल रोटी और अंडे खुद लेकर आओ. कुछ भी नहीं है, टसल चल रही है एक. इस तरह नहीं घर बनते. आप में से जितनी भी खवातीन अल्हम्दुलिल्लाह यहां बैठी जिनकी शादी को 10 साल, 15 साल, 20 साल, 30 साल हो चुके हैं, ये बहुत खूबसूरत रिश्ता है. ये गिव एंड टेक का रिश्ता है. अगर हमने ये गिव एंड टेक अपनी औलादों को, अपने बच्चों को भी, बेटों को भी सिखाएं, और प्लीज ये बात तो जरूर सिखाएं, ये जो एक कल्चर शुरू हो गया है को एजुकेशन की वजह से, सब फ्रेंड्स हैं हमारे, लड़कियां भी हमारी फ्रेंड्स हैं, लड़के भी हमारे फ्रेंड्स हैं, ये खत्म नहीं होता है फिर शादियों के बाद. फिर अगर आपकी बेटी के पास ऐसे लड़के दोस्त हैं जो उसके स्कूल का यूनिवर्सिटी का हिस्सा हैं, तो फिर प्रिपेयर रहे आपकी बेटी भी और आप भी कि कल को जो आपका दामाद आएगा उसकी भी ऐसी दोस्त होंगी जो उसकी यूनिवर्सिटी की फ्रेंड्स होंगी। फिर क्या होगा, औरत के अंदर नेचुरल जेलेसी आती है, चाहे कोई बात ना भी हो औरत में नेचुरल जेलेसी आती है, और फिर उसके बाद झगड़े होते हैं और लड़ाइयाँ होती हैं, और हर तीसरी से चौथी शादी विद इन 2 साल खत्म हो रही है। आप रेशो तो निकाल के देखिए जरा डाइवोर्स और सेपरेशन का। अल्लाह ताला सबके बच्चों की और हम सबकी हिफाजत फरमाए, और कोई जिनकी शादियों को 20-20 साल हो चुके हैं उनकी कोई गारंटी नहीं है, ये भी बता दूं मैं आपको, 35 साल के बाद भी डाइवोर्स हो जाती है। अल्लाह ताला महफूज रखे हमें, और अल्लाह हमें अपनी जहनों की प्योरिटी की तौफीक अता फरमाए, अल्लाह दिलों की सलामती की तौफीक अता फरमाए। ये दुनिया अल्लाह ने अपने हकूक खींचने के लिए नहीं बनाई थी। हम कहते हैं मैं बहुत सेंसिटिव हूँ, हमारी डायमेंशंस पलट पलट गए हैं, हम अपने लिए सेंसिटिव हैं। मुसलमान किसके लिए सेंसिटिव होता है? सामने वाले के लिए सेंसिटिव होता है। मुसलमान सामने वाले को, हमने वो जिक्र किया था, अज़िल्लतिन अलल मोमिनीन, मोमिनीन के साथ नरम, अज़िल्ला कैसा नरम, अपनी कोई ईगो ही नहीं है। और वो सब बीवियां कामयाब होती हैं। अगेन मैं कोई एक्सट्रीम केसेस की बात नहीं करी जहां प्रॉब्लमेटिक शोहर होते हैं, अल्हम्दुलिल्लाह जितनी ख़वातीन बैठी हैं मुझे पता है कि जो हमारे आम शोहर होते हैं अल्हम्दुलिल्लाह अल्लाह की रहमत से ख्याल रखने वाले, मोहब्बत करने वाले, हमारी ज़रूरियात और ख्वाहिशात को पूरा करने वाले। आपको खुद इस बात की दलील आपकी ज़िंदगी होगी कि आपको शोहर के सामने अपनी ईगो को बिलो ज़ीरो लेवल लाना पड़ता है, और जब आप लाते हैं तो आपको बहुत इज्जत मिलती है, आपको बहुत अल्लाह ताला नवाजता है, आपको बहुत मोहब्बत भी मिलती है। याद रखें शोहर मोहब्बत का भूखा होता है, इस बात को लिख लें। अगर आप चाहते, अगर आपको लगता है कि आपके शोहर ज्यादा गुस्सा करने लग गए हैं, तो उसका सिंपल इक्वेशन है, आप मोहब्बत कम करने लग गए हैं। अपनी मोहब्बत बढ़ाइए, उनका गुस्सा कम हो जाएगा। अपने मोहब्बत से उनके गुस्से को कम करने की कोशिश करें, और अल्लाह से दुआ भी करें कि अल्लाह ताला उनका दिल इस्लाम के साथ जोड़ें, तकवा के साथ जोड़ें, और उनको अपने कवाम बनने की असल रिस्पॉन्सिबिलिटी का एहसास हो। तो यहाँ वाजे कर दिया गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बेहतरीन तरीके से अल्लाह की दी हुई जिम्मेदारी को पूरा किया। जब हम बात कर रहे थे मिजाज शनास की, जब हम हजरत खतीजा के पॉइंट पर देख रहे हैं कि निकाह हुआ है, औलाद है, और आप माशरे के एक रॉयल फैमिली का हिस्सा हैं, और लोग आपसे आकर मशवरे करवाते हैं, लोग आपके पास अमानतें रखवाते हैं, उस टाइम में आप देखते हैं इतने पीस और हैप्पीनेस के टाइम में, उतने लग्जरी के टाइम में आप सल्लल्लाहु अलैहि वसल्लम कई कई दिन तक मेडिटेशन के लिए गारे हिरा चले जाते थे। हमें लग्जरी मिलती है, हम अल्लाह को सबसे पहले भूलते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर आजमाइश आई तो भी आप अल्लाह की तरफ दौड़े, आपके ऊपर आसानियां और लग्जरी और दुनिया की नेमतें बरसी तो भी आप अल्लाह की तरफ दौड़े। ये थी आपकी जिंदगी की बेहतरीन तस्वीर, आपके किरदार का बेहतरीन बैलेंस, कि आपने हर सरकमस्टांसिस के अंदर अल्लाह को याद रखा, और आपने बेहतरीन तरीके से करके दिखाया कि कैसे अल्लाह से कॉन्स्टेंटली कनेक्ट रहा जाता है। अब हमारी उम्मत मेजॉरिटी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सीरत को पढ़ पढ़ के, सुभान अल्लाह, माशा अल्लाह, आप पर लाखों दुरूद और लाखों सलाम, आए सबील लगाएं, आए शरबत बांटें, आए बर्थडे मनाएं, आए पता नहीं कितने लंबे, कितने गज का, 10 गज का केक बना लें, पता नहीं कितने पाउंड का केक बना लें, और फिर वो दुनिया में सबसे बड़ा केक हो, और उसको मिल के खाएं, और फिर वाह वाह करें, और फिर अपने घरों में वापस चले जाएं, और सुबह फजर की नमाज पढ़ने का किसी के पास टाइम नहीं है, बिकॉज हम रात तक नाते और मिलाद पढ़ रहे थे। कहने को हम नातें पढ़ रहे होते हैं और हमारे मुंह पे 12 बजे हुए होते हैं, सुन्नत के पॉइंट ऑफ व्यू से, इखलाक के पॉइंट ऑफ व्यू से, और मामलात के पॉइंट ऑफ व्यू से। ये जिम्मेदारी थी। पीछे आप देखें, कनेक्शन देखें कुरान की आयात का, चांद की अपनी रिस्पॉन्सिबिलिटी, सूरज की अपनी रिस्पॉन्सिबिलिटी। सूरज तो अपनी रिस्पॉन्सिबिलिटी बेहतरीन तरीके से अदा करके चला गया, और हमने कहा कि बस हम साल में एक दफा मिलाद पढ़ लेंगे और अल्लाह के रसूल की तारीफें कर लेंगे तो हमारी जिंदगी और हमारी रिस्पॉन्सिबिलिटी पूरी हो जाएगी। आज हमारे कल्चर में सिर्फ और सिर्फ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को एक हीरो बना के और उनका एक डे सेलिब्रेट करके रखने की हस्ती बना के चीज बस काफी रह गई है। और ये हमारा कल्चर है कि हमें, हमारे अंदर सेलिब्रेशन कल्चर बहुत ज्यादा आ गया है। डेली बेसिस पर सुन्नतों को जिंदा करने का कॉन्सेप्ट कहाँ चला गया? अपने इनफरादी और इज्तिमाई मामलात में सुन्नत के मुताबिक मामलात करना कहाँ चला गया? ये आपको और मुझे नजर नहीं आता। اپنے کردار میں رسول اللہ صلی اللہ علیہ وسلم کا ڈے ٹو ڈے معاملہ تعلیم کا اپنانا وہ آپ کو اور مجھے نظر نہیں آتا. یہی چیز یہاں مینشن کی گئی ہے, اس کو مت بھولو. کلن فی فلکی یسبحون, ہر ایک کی اپنی رسپانسبلٹی ہے, ہر ایک اپنے اپنے آربٹ میں چل رہا ہے. اور اس میں جو سائنٹیفک فینومینا ہے, آپ کو معلوم ہے کہ ہر پلانٹ اپنے آربٹ میں چلتا ہے. سورج کے ساتھ اس کے سولر سسٹم میں جتنے پلانٹس ہیں ہر ایک کا اپنا آربٹ ہے. اسی طرح سے اگر آپ اس کو کسی ایٹم کے اوپر اپلائی کریں, سو ہر ایٹم کے باہر, اس کے نیوکلیس کے باہر جتنے بھی الیکٹرانز ہوتے ہیں وہ سب اپنے اپنے آربٹ میں چلتے ہیں. اگر آپ گیلیکسیز کو دیکھیں, کائنات میں گیلیکسیز کی موومنٹ اگر آپ کبھی کسی ڈاکیومنٹری سے دیکھنے بیٹھیں, تو جتنے بھی ان کو امیجز ہبل ٹیلیسکوپ سے ملتے ہیں, اتنی تیزی سے گیلیکسیز, کیا آپ کی دو کارز ایک دوسرے سے کراس کرتی ہوں گی جتنی تیزی سے گیلیکسیز ایک دوسرے کے برابر سے کراس کر جاتے ہیں؟ لیکن اللہ کا نظام ہے, جب تک اللہ کا حکم ہے اپنے اپنے آربٹ میں گھوم رہی ہیں اور کولیژن نہیں ہوتا, ٹکراتی نہیں ہے. جب اللہ کا حکم ہوگا ایک دھماکہ ہوگا, صیحتن واحدہ. قیامت کے لیے کیا آتا ہے آپ سوچیں, دو پہاڑ آپس میں ٹکرائیں گے تو کیا آواز ہوگی؟ ایک اوپر سیڑھیوں سے آپ نیچے ٹائلز کے اوپر کانچ کا گلاس گرائیں, زور کی آواز آتی ہے. کہاں دو پہاڑ ایک دوسرے کے ساتھ ٹکرا دیے جائیں گے. تو اللہ تعالیٰ نے بتا دیا, ہر کوئی اپنے اپنے آربٹ میں ہے, یہ کمپلیمنٹری ہے ایک دوسرے کے لیے. اس میں آج میرے اور آپ کے لیے اگین یہ سبق آ رہا ہے جو سورہ یاسین میں بار بار آتا ہے, کہ جو جس سفیئر میں کام کر رہا ہے, جو جس مدرسے میں کام کر رہا ہے, جو جس آرگنائزیشن کے ساتھ کام کر رہا ہے, وہ ایک دوسرے کے ساتھ کمپلیمنٹری ہو کے کام کرے وداؤٹ کلیش. ایک دوسرے کے اوپر کفر کے فتوے مت لگائیں, ایک دوسرے کے عقیدے کے پرابلم مت نکالیں, اپنا عقیدہ درست رکھیں اور اس کے بعد جو سیکھنے آ جائے اس کو بہترین سکھا دیں. باقی سب کے لیے دعائے خیر کیجیے, اللہ ہم سب کو صراط مستقیم کے اوپر لے کر آئے. تو رسول اللہ صلی اللہ علیہ وسلم سے آج جو بھرپور فائدہ اٹھائے گا, بالکل جیسے چاند کا جتنا نور بڑھتا ہے وہ بڑھنے کا ایکولنٹ معاملہ ہوتا ہے کہ وہ سورج سے روشنی لے رہا ہوتا ہے. اگر آج مومنین کو, اگر آج امت کو اپنی روشنی بڑھانی ہے, ظلمات کے اندر نور اکٹھا کرنا ہے, تو میکسیمم تعلیم حاصل کرنی ہوگی. قرآن کی تعلیم سے جڑنا ہوگا, احادیث کی تعلیم سے جڑنا ہوگا, رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت سے جڑنا ہوگا. اور اگر نہیں جڑیں گے تو پھر ہمارے لیے ٹریجڈی یہ ہوگی کہ ہم ایک دوسرے سے ٹکراتے رہیں گے, اور آج امت ایک دوسرے سے ٹکرا رہی ہے. اس لیے ہمارے ہاں نور نہیں ہے, تنزیل کا نور نہیں ہے. جب یہ تنزیل کا نور اور رسول اللہ صلی اللہ علیہ وسلم کے کردار کا نور واپس آئے گا تو انشاءاللہ ہمارا یہ کلیژن ختم ہو جائے گا. فلکن کا لفظ آیا نا, کلن فی فلکن, فلک فا کی زبر کے ساتھ عربی میں آتا ہے, تو اس کو کہتے ہیں ایک پورا سرکل, یہ اوول بھی ہو سکتا ہے, ایک پورا کمپلیٹ سرکل جو ہوتا ہے اس کو بولتے ہیں. عربی زبان کا ایک معجزہ اس جملے میں ہے, یہ ایک جملہ ہے آیت کا, کلن فی فلکن یسبحون. ہمارے ایک بہت عرب کے بہت مشہور اسکالر جو کہ خود عرب نہیں تھے مگر ان کی تفسیر پوری عرب میں انہوں نے, عربی زبان میں انہوں نے لکھی, محمود اخ زمخشری, ان کی تفسیر میں آپ کو یہ مریکل ملتا ہے. اعجاز القرآن کے نام سے بھی آپ کو کئی تفاسیر مل جاتی ہیں. محمود اخ زمخشری, زامیم خا شین را یا, وہ کہتے ہیں کہ ایک قرآن کا امیزنگ میریکل اس جملے میں موجود ہے, کلن فی فلکن یسبحون. اگر آپ اپنے سامنے آپ لکھیں ان تین لفظ کو, کل لکھیے کاف لام کلن, پھر فی لکھیے اور پھر لکھیے فلکن, لکھ لیا. اب ذرا کل کو کھولیے, کل کے اندر کتنے دو لیٹر ہیں, کاف اور لام. لکھیے کاف لکھیے, پھر اس سے آگے ڈیش لگا کے لام لکھیے, پھر آگے آ رہا ہے فی, فی میں کتنے لیٹر ہیں, پھر لکھیے فا ڈیش یا, پھر آگے آ رہا ہے فلکن, فلکن میں کتنے لیٹر ہیں, تین, فا لام کاف. اب سب سے پہلا لیٹر کیا بنا تھا آپ کا, کاف. لاسٹ کیا ہے, کاف کو کاف سے ایک آرک بنا دیں, کاف کو کاف سے آرک بنائیے, کاف کے بعد لام ہے, سیکنڈ, سیکنڈ لاسٹ کیا ہے, لام, تھرڈ ہے فا, تھرڈ لاسٹ کیا ہے, فا. سب آپ اگر اوپر سے بھی ان کو جوائن کر دیں گی اٹ ول بی لائک این آربٹ, درمیان میں آپ کو یہ فا لام کاف مل رہا ہے, اور سینٹر میں کون سا لیٹر ہے؟ یا اگلا لیٹر جو اس جملے میں شروع ہو رہا ہے, اگلا ورڈ, کلن فی فلکن یسبحون. یسبحون کا مطلب ہوتا ہے تیرنا, فلوٹ کرنا. دس از دا لنگوسٹک میریکل, اعجاز القرآن آف دس ورڈ. اللہ کے اس کلام میں اس جملے کا ایک بہترین آپ کو ملتا ہے. ہر چیز, یعنی اس میں دو مفہوم آپ کو نظر آ رہے ہیں. یہ جو اللہ نے کہا ہے ہر چیز اپنے آربٹ میں ہے, یہ صرف اس جملے کا مطلب نہیں ہے, لٹرلی اس میں لیٹرز آربٹ میں آ کر آپ کو یہ میریکل شو کر رہے ہیں. اینڈ دیر آر تھاؤزنڈ آف سچ میریکلز ان قرآن. صرف مسلمانوں کو علم حاصل کرنے کی ضرورت ہے اور اس پر وقت لگانے کی ضرورت ہے. آپ صلی اللہ علیہ وسلم کا یہ, کوئی انسان یہ خود کر سکتا ہے؟ مجھے تو یہ یاد نہیں رہتا کہ میں نے پانچ منٹ پہلے پہلا جملہ کون سا بولا تھا. آپ کو بھی نہیں یاد رہتا ہوگا نا کہ میں نے پانچ منٹ پہلے کیا بولا تھا. ان فیکٹ میں نے تین منٹ پہلے کیا بولا تھا, مجھے یاد نہیں ہو سکتا. آئی کین ناٹ ریپیٹ ایگزیکٹلی. کہاں کہ آپ مجھ سے کہیں کہ اب جو میں جملہ بول رہی ہوں, اس جملے کو جب میں بیکورڈ پڑھوں گی یا انورڈ پڑھوں گی تو اس میں لیٹرز ایک جیسے ہوں گے. از دیر اینی پاسبلٹی؟ اٹس ناٹ پاسبل. دس از اے میریکل, دس از ناٹ ورڈ آف ہیومن. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا کلام نہیں ہے. قرآن میں آتا ہے وما تخطہ بیمینک. آپ نے قرآن کو اپنے ہاتھ سے نہیں لکھا, آپ تو امی تھے, آپ نے کسی دنیاوی درسگاہ سے تعلیم حاصل نہیں کی. جیسے اس کی بڑی بہترین دلیل دیتے ہیں بعض اسکالرس, وہ کہتے ہیں کہ بعض میڈز ہوتی ہیں گھر میں, جیسے میں آپ کو آسان الفاظ میں سمجھاؤں, آپ سے اور آپ کے بچے سے سن سن کے ان کو انگلش کے ورڈز آ جاتے ہیں. تھینک یو, یو آر ویلکم, فریج, مٹن, مینس میٹ, آپ سے سن سن کے ان کو آ جاتے ہیں. مگر آپ اگر ان کو لکھا ہوا دکھائیں یا ان سے کہیں ایک لیٹر لکھ کر دکھائیں اے بی سی, سو وہ اے بی سی کو آئیڈینٹیفائی نہیں کر سکتے ہیں, لیکن وہ بول دیں گی تھینک یو, یو آر ویلکم, آ جائیے, مائی پلیجر. بات بہت جلدی سیکھ جاتی ہیں, وہ کہتے ہیں مائی پلیجر بھی بول دیتی ہیں الحمد للہ. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کا امی ہونا, آپ کو جبرائیل علیہ السلام نے یہ تو سکھا دیا کہ اس کو بولنا کیسے ہے, لیٹرس تو آپ کو نہیں آتے تھے. سو اگر یہ بھی آپ کو اس کلام کے اندر معجزہ نظر آ رہا ہے, دس از این انڈیکیٹر کہ آپ صلی اللہ علیہ وسلم کے اوپر یہ معاملہ تنزیل کا تھا, آسمانوں سے نازل کیا گیا تھا. آپ نے خود اس کو اپنے ہاتھ سے نہ لکھا, نہ کسی نے آپ کو بول کر یاد کرایا, اس لیے کہ کسی انسان میں یہ طاقت نہیں ہے کہ وہ اس فارمیشن کے ساتھ الفاظ بولے اور لکھوائے کہ لیٹرز بھی ایسے میچ کر جائیں اس کے مفہوم کے مطابق. تو یہ بہترین چیز آپ کو ملتی ہے. اللہ ہم مسلمانوں کے اندر وہ طاقت دے اور ہمیں وہ جذبہ اور شوق دے کہ ہم قرآن کے علوم کو کھول کر اپنے عمل کے لیے اور دنیا کے عمل کے لیے سامنے لا سکیں. بس اس وقت ضرورت اسی بات کی ہے کہ اس روشنی سے میکسیمم فائدہ اٹھائیے. جو نور قرآن کا ہے اور جو سورج سراج منیرہ رسول اللہ صلی اللہ علیہ وسلم کی شکل میں, تعلیم کی شکل میں ہمارے پاس موجود ہے. جتنا علم آگے بڑھے گا اس امت کی روشنی بڑھنا شروع ہو جائے گی. یہ امت دوبارہ سے ایک چودھویں کے چاند کی طرح, بالکل جیسے ہمارا ماضی روشن ہے, انشاءاللہ ہمارا آنے والا وقت بھی روشن ہوگا. صرف اس امت کی عورت کو دوبارہ سے جگانے کی ضرورت ہے. جہاں عورتیں جاگ جاتی ہیں وہاں معاشرے بدل جاتے ہیں. معاشرے کی ڈائریکشن بدلنے میں عورتوں کا بڑا رول ہے. جاگیے اور اولادوں کو جگائیے. آگے ایک اور انالوجی آ رہی ہے, آیت نمبر 41. وآیت لہم, اور ان کے لیے ایک اور علامت, ایک اور معجزہ, ایک اور نشانی ہے. انا کہ ہم نے, حملنا اٹھایا ہم نے, ذریتہم فی الفلک, ہم نے ان کی ذریت کو, ان کی پروجنی کو, ان کی نسلوں کو کشتی میں سوار کیا. المشحون, جو فلی لوڈیڈ تھی. مشحون کہتے ہیں لوڈیڈ کشتی, بھری ہوئی کشتی. ان کے لیے نشانی ہے کہ ہم نے ان کی اولاد کو بھری ہوئی کشتی میں سوار کر دیا. اور دیکھیں اولاد نہیں آیا, ویسے ذریتہم آیا. ذریت عربی زبان میں آتا ہے, ایک آپ کی اولاد ہوتی ہے جو آپ کی آنکھوں کے سامنے ہے, وہ ہے آپ کی اولاد. قرآن میں عربی زبان میں اولادکم بھی آتا ہے. ذریتہم جب آئے گا اس کا مطلب ہے آپ کی اولاد کی اولاد, ان کی اولاد کی اولاد, ان کی اولاد کی اولاد, آپ کی پروجنی. اللہ کہہ رہا ہے یہاں پہ کہ ہم تمہارے لیے ایک نشانی ہے, ہم نے تمہاری ذریت کو کشتیوں میں, بھری ہوئی کشتیوں میں سوار کر دیا. اب دیکھیں آپ, کائنات پر غور و فکر ہو رہا ہے نا. ابھی تک ہم دیکھ رہے تھے سورج اور چاند پر فوکس تھا. زوج کے بعد پہلے زمین آئی تھی اس حصے میں, زمین کا ذکر کیا، زمین میں سے دانہ نکلتا ہے، اس کے بعد زمین کے دانے کے بعد ہمارا فوکس لایا گیا پھلوں کے اوپر کہ پھلوں کے اندر یہ دانے آ جاتے ہیں، پھر بتایا گیا کہ دیکھو پھلوں کے اندر جوڑے بھی ہوتے ہیں، اور جیسے پھلوں میں جوڑے ہوتے ہیں اللہ تعالیٰ نے ہر مخلوق میں کئی طرح کے جوڑے پیدا کیے ہیں. اس کے بعد اللہ تعالیٰ نے ان جوڑوں کے بعد آگے آئے سورج اور چاند کی کر دی، پھر سورج اور چاند کی حقیقت بتائی کہ کس طرح سے سورج اور چاند جو ہیں وہ اپنا اپنا مقام رکھتے ہیں. پچھلی آیت میں کہا کہ یہ سب اپنے اپنے فلک میں، اپنے اپنے آربٹس میں فلوٹ کر رہے ہیں، تیر رہے ہیں. اب آیا تھا لفظ فلک فا کی زبر کے ساتھ، کیا مطلب تھا اس کا؟ آربٹ، ایک کمپلیٹ سرکل. اب یہاں لفظ آیا ہے آیت 41 میں فلک فا کی پیش کے ساتھ. فلک کہتے ہیں کشتی کو. فلک اور فلک ایک ہی روٹ ورڈ سے کیوں ہے؟ اس لیے کہ کشتی بھی اپنا ایک راؤنڈ پورا کر کے واپس آتی ہے. اب اس دور میں جب قرآن نازل ہو رہا تھا، اس وقت راکٹس نہیں تھے، اسپیس شٹلز نہیں تھے، اس وقت کارز نہیں تھیں، اس وقت ایروپلینز نہیں تھے. ایروپلینز بھی ویسے ایسے ہی جاتے ہیں. اگر آپ کو، اگر آپ میں سے کوئی کسی نے کسی پائلٹ کا وہ دیکھا ہو جو اس کے پاس میپ ہوتا ہے، وہ ایک جس جگہ سے جاتے ہیں ایگزیکٹ اس جگہ سے واپس نہیں آتے، وہ گھوم کر ایک آربٹ بن کے واپس آتے ہیں. تو یہ فلک اس دور کی کشتی تھی. کشتی کے لیے کہا جاتا ہے کشتی پہلا میڈیم تھی جانوروں کے علاوہ موڈ آف ٹرانسپورٹیشن میں. اس سے پہلے انسانیت سفر کرتی تھی جانوروں کے اوپر. پہلا موڈ آف ٹرانسپورٹیشن جو انسان نے بنایا وہ کشتی تھا. اور یہ جو پہلی کشتی بنی کس نے بنائی تھی؟ نوح علیہ السلام نے بنائی تھی. نوح علیہ السلام نے، نوح علیہ السلام کا برین چائلڈ تھا کشتی؟ نہیں، نوح علیہ السلام کا نہیں تھا. قرآن میں آتا ہے وسنع الفلک بعیوننا، کشتی کو بناؤ ہماری آنکھوں کے سامنے. اور بعض آیات آئی ہیں سورہ نوح علیہ السلام کی کشتی کے لیے کہ ہم نے اس کو وڈن پلیکس دیے اور نیلز دیے، کیلیں دیں، تاکہ وہ اس سے جو ہے وہ کشتی بلڈ کر سکے. اور اللہ کی وحی کی روشنی میں، یعنی کشتی بنانے کی انجینئرنگ کس نے سکھائی تھی؟ اللہ تعالیٰ نے سکھائی تھی. پہلا موڈ آف ٹرانسپورٹیشن کشتی تھا، اور وہ کشتی تھی نوح علیہ السلام کی، جس کے اندر نوح علیہ السلام سے کو کہا گیا تھا کہ آپ اپنی جو امت کے فالوورز ہیں صرف ان کو اور ہر جانور کے پیئر کو رکھیں گے. اور اس کے بعد آپ جانتی ہیں کہ وہ کشتی جو تھی وہ سیلاب کے اندر فلوٹ کی تھی، اور اللہ تعالیٰ نے باقی قوم کو ڈبو دیا تھا، صرف ان فالوورز کو بچایا تھا. تو کہا جاتا ہے کہ جو نوح علیہ السلام کی کشتی تھی یہ پہلی انوینشن تھی موڈ آف ٹرانسپورٹیشن میں، اور یہ دنیا کی پہلی کشتی تھی جس میں اللہ نے انسانیت کو سوار کیا. اور باقی جتنے بھی انسان پیچھے دنیا میں تھے جو اس کشتی میں سوار نہیں ہوئے، ان سب کو تباہ کر دیا گیا تھا. اس لیے نوح علیہ السلام کو آدم ثانی کہا جاتا ہے، آدم دا سیکنڈ، آدم ثانی، کیونکہ اب جتنی بھی پروجنی چلی آگے وہ نوح علیہ السلام کے تین بیٹوں سے چلی تھی جو کشتی میں تینوں سوار ہو گئے تھے. ٹوٹل نوح علیہ السلام کے چار بیٹے تھے، چار میں سے تین بلیورس تھے جو کشتی میں اپنی فیملیز کے ساتھ سوار ہو گئے تھے، اور ایک جو تھا وہ ڈس بلیور تھا جو کہ قوم کے ساتھ تباہ ہو گیا تھا، یام، جس کا نام آتا ہے. تو اللہ نے یہاں پر ایک طرح کا ہنٹ دیا. آیت نمبر 41-40 سے کیسے کنیکٹڈ ہے؟ فلک اور فلک سے کنیکٹڈ ہے. جیسے ہر چیز اپنا آربٹ کمپلیٹ کرتی ہے، اپنے فلک میں تیر رہی ہے، ایسے ہی کشتی فلک اپنے آربٹ میں سفر کرتی ہوئی واپس پلٹ آتی ہے، اپنا سرکل کمپلیٹ کرتی ہے اور واپس آ جاتی ہے. تو اس میں ایک امید کی کرن بھی ہے، فلک کے اندر واپس آنے کے اندر ایک امید کی کرن بھی ہوتی ہے. اب آپ یہ دیکھیں کہ اللہ تعالیٰ نے یہاں پر کیا حکمت ہے کہ اللہ نے یہاں پر ذریت کا لفظ استعمال کیا، اولاد کا لفظ استعمال نہیں کیا. چلیں انشاءاللہ کل اس پر بات کریں گے تاکہ ایک گو میں ہم اس کو کمپلیٹ کر لیں. اللہ تعالیٰ آپ کے اور میرے لیے اس فہم کو، اس تدبر کو ریٹین کرنا امپورٹنٹ بنا دے، آسان بنا دے، اس علم کو ہمارے عمل میں کنورٹ کرنا آسان بنا دے. اور اللہ رمضان کے بعد بھی ہماری زندگیوں کے اندر اس کتاب کو اور اس کے فہم کو کھلا رکھے. اللہ ہمارے سینوں کو حق کے لیے اور ہمارے جسموں کو عمل کے لیے اسلام پر بالکل پورے انشراح کے ساتھ زندگی اور صحت کے ساتھ سلامت رکھے. اللہ تعالیٰ تمام روزوں کی عبادت اور تمام آپ کی محنتیں قبول فرمائے. اللہ خیر و عافیت سے رمضان کا مہینہ مکمل کروائیں. اللہ تعالی ہمیں ہمارے والدین کے لیے اور ہماری اولادوں کو ہمارے لیے صدقہ جاریہ بنائیں. اللہ ہم ماؤں کو توفیق دے کہ ہم اپنی گودوں سے وہ نسل اٹھا سکیں جو کل آنے والے وقت میں امت کے سائنٹسٹ اور بہترین قرآن کے علم کو سائنس سے جوڑ کر دنیا کے سامنے پریزنٹ کرنے والی اولادیں بنیں. بارک اللہ لی و لکم فی القرآن الحکیم و نفعنی و ایاکم بی آیاتی و ذکر الحکیم. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. جزاک اللہ خیرا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. دیکھیں کل ہم انشاءاللہ وہاں کسی کمرے میں, باہر والے کمرے میں ایک کاغذ پینسل رکھ دیں گے. آپ لوگ پلیز جو بھی اپنا نام اور فون نمبر ہمیں دینا چاہ رہے ہیں فار فیوچرسٹک پوائنٹ آف ویو سے, اگر کوئی ہم لوگ درس یا پروگرام کریں تو آپ کو اطلاع مل جائے, تو اس پیپر پہ اپنا نام اور فون نمبر لکھ دیجیے گا کل انشاءاللہ. جزاک اللہ خیرہ.